नमस्ते। पडकास्ट सिरिज गुलाबी सम्वादको यो आजको अर्को नयाँ एपिसोडमा तपाईँलाई धेरै धेरै स्वागत छ। म छु करुणा र आज छौँ हामी पडकास्ट गुलाबी सम्वादको सेकेन्ड सिजनको 14 एपिसोडमा। पडकास्टमा हामी हरेक हप्ता यौन तथा प्रजनन स्वास्थ्य र अधिकार अर्थात् सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्सका विषयमा कुराकानी तथा छलफल गर्ने गर्छौँ र यसै विषयसँग सम्बन्धित एउटा विषय हो आमाको सुरक्षा र आमाको सुरक्षाको विषयमा चाहिँ आजको एपिसोडमा हामी कुराकानी गर्दैछौँ। मैले यति भनिसक्दा चाहिँ तपाईँलाई पक्कै पनि उत्सुकता भइराखेको होला, के हो त आमा सुरक्षा, कस्तो हो आमा सुरक्षा भनेको, अनि यो अभियान हो कि अथवा चाहिँ यो कुनै कार्यक्रम हो कि, लगायतका विभिन्न प्रश्नहरू तपाईँको मनमा उब्जिरहेको हुनसक्छ। आमा सुरक्षा भनेको चाहिँ एउटा अभियान हो, आमा र बच्चा स्वस्थ बनाउनको लागि सुरु गरिएको अभियान। तर अब यो अभियान चाहिँ के हो, यसले कसरी काम गर्छ, यसमा कसरी आमाहरू जोडिन सक्छन्, कसरी यसले आमाको जीवन सँगसँगै बच्चाको जीवन चाहिँ स्वस्थ बनाउँछ लगायतका विभिन्न विषयमा चाहिँ डिटेलमा सविताले आमा सुरक्षा नेपालकी मनु कार्कीसँग कुराकानी गरेकी छन्। अब चाहिँ त्यही कुराकानी नै सुनौँ होला।
स्वागत छ यहाँलाई पडकास्ट सिरिज गुलाबी सम्वादमा।
थ्याङ्क यू सो मच गुलाबी सम्वाद टिमलाई अनि सविताजी, थ्याङ्क यू सो मच फर ह्याभिङ मी टुडे। म चाहिँ आमा सुरक्षा नेपालको फाउन्डर अनि इको साथी नेपालको पनि म फाउन्डर सिइओ हो। अहिले चाहिँ म यही दिँदा काम गर्दैछु, प्लस म डेन्टिस्ट पनि हो।
हजुर, हजुरले अघि आमा सुरक्षा नेपालको कुरा गर्नुभयो होइन, आमा सुरक्षा नेपाल चाहिँ के हो, यसले के काम गर्छ?
आमा सुरक्षा नेपाल चाहिँ एउटा नट फर प्रफिट अर्गनाइजेसन हो। धेरै भइसकेको छैन, यसको 3-4 महिना अगाडि हामीले रेजिस्टर गरेको थियौँ। तर यसको हामीले आइडिएसन चाहिँ 2019 नै यसको आइडिएसन सुरु भएको हो र अहिले बल्ल यसलाई चाहिँ हामीले फाइनली रेजिस्टर गर्न सक्यौँ र अहिले हामीले 3 जिल्लामा चाहिँ हामीले यसलाई पाइलट टेस्टिङ गरिसकेका छौँ। आमा सुरक्षा नेपाल चाहिँ बेसिकल्ली हामीले चाहिँ गर्भवती महिलाहरूलाई चाहिँ आइडेन्टिफिकेसन ब्याज या चिनारी परिचय ब्याज दिन्छौँ। त्यसले गर्दा चाहिँ उहाँलाई चाहिँ पब्लिक स्पेसेस जस्तै बस अनि हजुरको मन्दिर अनि हस्पिटल या सरकारी कार्यालय जुनै पनि ठाउँमा जाँदा उहाँलाई चाहिँ त्यो आइडेन्टिफिकेसन होस् र उहाँ गर्भवती हुनुहुन्छ भनेर चिनिएर उहाँलाई चाहिँ हामीले सबैजनाले सपोर्ट गर्न सकियोस् भनेर चाहिँ यो अर्गनाइजेसन सुरु गरेको हो।
यो सुरु गर्नको लागि चाहिँ तपाईँलाई कहाँबाट इन्सपिरेसन मिल्यो, कसरी चाहिँ यो काम चाहिँ गर्नुपर्छ है भन्ने लाग्यो त?
हजुर, यो चाहिँ म मेरो हस्बेन्डसँग जापानमा बस्थेँ अनि त्यो बेलामा चाहिँ मैले यो ब्याज लगाएको गर्भवती महिलाले ट्रेनमा चाहिँ यस्तो ब्याज लगाएर हिँडेको र यो ब्याज देख्ने बित्तिकै मान्छेहरू चाहिँ सिट छोडिदिने होइन, त्यस्तो देखिसकेपछि चाहिँ मैले यस्तो चाहिँ मलाई आफैलाई पनि म 8 महिनाको गर्भवती हुँदाखेरि मेरो पेट चाहिँ एकदम ठुलो थियो, त्यो देखिने नै खालको हुँदा पनि कसैले मलाई त्यो हस्पिटलको लाइनमा चाहिँ अगाडि जानु पनि भनेन र मलाई त्यो हस्पिटलको त्यो जुन रिसेप्सनमा बस्नु थियो उहाँले पनि मलाई अगाडि बोलाउनु भएन। अनि मेरो चाहिँ फेरि हाई रिस्क एकदम प्रेग्नेन्सी भएको कारणले गर्दा मलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो र मैले एकदम मलाई डर पनि लागिरहेको थियो, फेरि मेरो मिसक्यारेज हुने हो कि के हुने हो भनेर म डराई डराई चाहिँ म यस आधी घन्टा लाइनमा बसेँ। सो यस्तै खालको चाहिँ प्रब्लम मैले सोध्दै सोध्दै मेरो साथीहरूलाई पनि सोद्धाखेरि चाहिँ धेरैजनाको यस्तो प्रब्लम, कसैलाई बसमा प्रब्लम भएको, कसैलाई चाहिँ मन्दिरमा गाह्रो भएको, कसैलाई चाहिँ अरूको प्यान अफिसमा जाँदा गाह्रो भएको थियो भनेर भन्नुभएपछि मैले चाहिँ यो रियल प्रब्लम रहेछ र यसलाई चाहिँ हामीले जापानमा र कोरियामा जसरी नै हामीले मेबी सल्भ गर्न सक्छौँ कि भनेर यसलाई चाहिँ अब हामीले सुरु गर्न लागेको हो।
हजुर, जस्तो तपाईँले 3 जिल्लामा यो काम भइरहेको छ, पाइलोटिङ पनि भइरहेको छ भन्नुभयो होइन, यो काम गरिराख्दाखेरि तपाईँले गरिराख्नु भएको ठाउँमा के कस्तो चेन्ज पाउनुभयो र आफैमा पनि कस्तो खालको चेन्ज महसुस गर्नुभएको छ?
एउटा गोदावरी नगरपालिकामा चाहिँ हामीले एउटा यो चाहिँ पाइलोट टेस्टिङ गरिरहेको छौँ, कतिको हामीले राम्रो हुन्छ या हामीले अरू जिल्लामा पनि हामीले गर्न सकिन्छ कि सकिँदैन भनेर पहिला पाइलोट टेस्टिङ गर्न खोजेको हो र 3 ठाउँमा चाहिँ हामीले यसलाई गरिसकेको छौँ। पहिले चाहिँ के अरे लेले वडा नम्बर 5, त्यसपछि छम्पीमा अनि त्यसपछि हामीले चाहिँ डुकुछाप भन्नेमा गऱ्यौँ। यसबाट चाहिँ हामीलाई धेरैजना महिलाहरूले चाहिँ अब काम गर्न त जान्थे होला तर अब सक्दिनँ, म यो बसमा चढेर जान गाह्रो छ, यहाँबाट धेरै टाढा हुन्छ काम गर्न जान भन्नुभएको, अनि अरू चाहिँ हस्पिटलमा लाइनमा बस्दा धेरै गाह्रो हुन्छ, धेरै नै लाइन बस्नुपर्छ, कोही मान्छे नलिकन जानै नहुने भनेर चाहिँ उहाँहरूले धेरैजनाले भन्नुभएको छ। र यो सुन्दा चाहिँ अब हामीले चाहिँ धेरै नै एकदम इन्डिपेन्डेन्सको कुरा गर्छौँ र महिला चाहिँ एकदम अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्छौँ, तर कोही नभइकनै गर्भवती हुँदाखेरि चाहिँ मतलब ठाउँहरू चाहिँ नेभिगेट गर्न र पत्तन मतलब कसरी आफूले चाहिँ एउटा मान्छे नलिकन जाने भन्ने चाहिँ अलिक गाह्रो नै रहेछ कि क्या हो जस्तो चाहिँ अहिले हामीले फिल गरिरहेको छौँ। र अब अझै अरू जिल्लाहरूमा गर्ने बाँकी छ, तर यति चाहिँ हामीले अब अहिलेसम्मको हामीले अब यसो इन्टरभ्यू जस्तो नै लिएको छौँ, त्यो योबाट चाहिँ हामीले अब रिपोर्ट तयार गर्छौँ। सो यति यस्तो चाहिँ हामीले अब फिल गरिरहेको छौँ अहिले चाहिँ।
हजुर, जस्तो मैले हजुरको सोसियल मिडियामा देखिरहेको हुन्छु कि बसहरूमा पनि चालक सहचालकहरूलाई चाहिँ यो गर्भवतीलाई प्रायोरिटी दिनुपर्छ भन्ने खालको एउटा पिएसए पनि तपाईँहरूले प्रसारण गरिराख्नु भएको छ, उहाँहरूलाई ट्रेनिङ पनि दिइराख्नु भएको छ होइन। यसरी काम गरिराख्दाखेरि चाहिँ जस्तो स्थानीय तहबाट अथवा त्यहाँको मान्छेहरूबाट चाहिँ कस्तो खालको प्रतिक्रिया पाउनुहुन्छ हजुरले?
हजुर, यो चाहिँ पहिला अब हामीले स्थानीय तहबाटै हजुरको कोलाबोरेसन गरेर सहयोग समन्वयमा हामीले गरिरहेको छौँ र सुरुवातदेखि नै अहिलेसम्म चाहिँ एकदमै वेलकम छ, एकदम अप्रिसिएट गर्नुभएको छ। किनभने यो एकजनालाई मात्र समस्या होइन, कति घरमा त अब हजुरको दुईजनाले कमाएर खाने हुन्छ नि त्यस्तै हुन्छ, अनि एकजनाले कमाउन नसक्दा अलिक गाह्रो हुने होइन त्यस्तो छ। अनि अब गर्भवती हुँदाखेरि नर्मल छ, सबै राम्रो छ भने उहाँ काममा जान सक्नुहुन्छ, यदि चिनारी ब्याज लगाउने हो भने चाहिँ उहाँलाई धेरैले सपोर्ट गर्न सक्छन् होइन, त्यसैले एकदमै धेरै सपोर्ट आइरहेको छ। र स्थानीय तहबाट चाहिँ हामीलाई मतलब यसको लागि फन्ड पनि उहाँहरूले दिनुभएको छ, त्यसको लागि चाहिँ हामीले एकदमै एकदमै आभारी छौँ। अहिलेसम्म चाहिँ हामीलाई एकदम वेलकम छ अहिलेसम्म चाहिँ। अब नेक्स्ट हामीले थैबमा गर्ने गर्ने अब गर्ने प्लान छ, सो अब त्यसको लागि पनि हामीले होपफुली हामीले सपोर्ट पाउँछौँ भन्ने आश छ।
हजुर, यो त भयो तपाईँहरूले कसरी काम गरिराख्नु भएको छ, के काम गर्नुभएको छ भन्ने बारेमा होइन। जस्तो यो आमाको सुरक्षासँग चाहिँ प्रजनन स्वास्थ्य कसरी जोडिन्छ?
हजुर, म चाहिँ आफै पनि आमा भएको कारणले गर्दाखेरि चाहिँ आमालाई स्ट्रेस हुँदाखेरि या गर्भवती हुँदाखेरि आमा अलिकति स्ट्रेस या उहाँलाई अलिकति इमोसनल्ली गाह्रो भएको छ भने चाहिँ बेबीलाई पनि गाह्रो हुन्छ भन्ने चाहिँ मैले धेरै पढेको थिएँ। र मैले एउटा मलाई यसबाट पनि एउटा इन्सपिरेसन आएको थियो, मैले एउटा एक्सरे देखेको थिएँ, त्यो एक्सरेबाट चाहिँ के देखिँदो रहेछ भने आमा चाहिँ रोइरहेको छ भने बच्चालाई पनि एकदम पेटभित्र चाहिँ गाह्रो भइरहेको छ भनेर देखाउन त्यो भिजुअल रिप्रेजेन्टेसन थियो त्यस्तो। त्यसले चाहिँ मलाई एकदम इन्सपायर गरेको थियो, साँच्चै नै गाह्रो हुँदो रहेछ भनेर चाहिँ फिल गरेको थिएँ। र यस्तो खुट्टा सुन्निने यो सबै गाह्रोहरू त छँदै नै छ। र पहिलो जुन ट्राइमेस्टर हुन्छ 3 महिनासम्म चाहिँ अझै हाई रिस्क हुनसक्छ, त्यो बेलामा चाहिँ यदि थ्रेटन अपोर्सन छ उहाँको चाहिँ पहिला पनि मिसक्यारेज भएको छ र यहाँ अलिकति गाह्रो हुने अवस्था छ भने चाहिँ त्यसले चाहिँ मिसक्यारेज या अपोर्सन गराउन सक्ने चान्सेस चाहिँ हाई हुँदो रहेछ। यदि धेरै बेर उभिएर धेरै बेर लाइनमा उभिने यस्तो गरेको छ या हुन्छ नि स्ट्रेस धेरै भएको छ भने चाहिँ यो सब इस्युज आउन सक्ने रहेछ भन्ने चाहिँ मैले पढेको थिएँ होइन। अब त्यो कारणले गर्दा चाहिँ मलाई यो सबै कुराबाट पनि धेरै इन्सपायर भएको थिएँ म।
जस्तो आमाको स्वास्थ्य र प्रजनन स्वास्थ्यको कुरा त भइहाल्यो होइन, आमाको सुरक्षा, त्यो आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्य चाहिँ कसरी एकअर्कासँग सम्बन्धित छन्? जस्तो हुन त यो सामान्य लाग्छ मान्छेलाई होइन यो कुराहरू, तर यसले कति धेरै महत्त्व राखेको हुन्छ नि त आमाको स्वास्थ्यको कुरा होइन। तपाईँले काम गर्दै गर्दाखेरि चाहिँ यसलाई कसरी हेर्नुभएको छ, त्यो चाहे गर्भावस्थामा होस् चाहे जन्मिसकेपछि होस्?
हजुर, गर्भावस्थामा चाहिँ हजुरको अब सबैलाई थाहा भएकै कुरा हो, धेरै हजुरको धेरै बेर उभिनाले धेरै रस हुने काम गर्नाले या गर्भले फिजहरू उठाउनाले त गर्भमा भएको बच्चालाई त्यो थ्रेटन अबोर्सन हुने चान्सेस एकदमै हाई हुन्छ। र उहाँको मेन्टल हेल्थ र मतलब दिमागी मतलब मानसिक स्वास्थ्य र अनि यो सबै अब फिजिकल पनि स्वास्थ्यले चाहिँ एकदमै धेरै असर गर्छ, किनभने सबैभन्दा फर्स्ट केयर गिभर नै आमा हुन्छ। अनि अब ब्रेस्ट फिडिङ गर्नेदेखि लिएर सबै कुरामा चाहिँ आमाले नै ध्यान दिनुपर्ने हुन्छ र उहाँको मेन्टल हेल्थ र फिजिकल हेल्थ चाहिँ सबैभन्दा बढी बच्चालाई असर गर्ने कुरा चाहिँ भनिन्छ। अब बच्चालाई भन्दा पनि बढी आमालाई चाहिँ केयर गर्नुपर्छ पोस्टमार्टमको टाइममा बच्चा भइसकेपछि भन्ने छ। सो यो चाहिँ नै एकदम सबैजनाले केयरफुल भएर आमालाई नै बढी केयर गर्ने पहिला चाहिँ बच्चालाई चाहिँ आमाले त्यसपछि केयर गर्न सक्छ भन्ने चाहिँ छ होइन। यसै गरी हामीले चाहिँ अहिले यो आमा सुरक्षा नेपालबाट पोस्टमार्टम केयर होइन फादरलाई पनि मदरलाई पनि सुरु गरेको छौँ। अनि फादर हुनुहुन्न या कतै विदेशमा हुनुहुन्छ केही छ भने चाहिँ उहाँको नजिकको केयर गिभर जस्तै बहिनी सासू आमा जो हुनुहुन्छ उहाँलाई चाहिँ हामीले यो हाम्रो क्याम्पमा बोलाउँछौँ र उहाँलाई चाहिँ अहिले चाइल्ड हेड डेभलपमेन्टको एक्सपर्टले पनि क्लास लिनुहुन्छ र हाम्रो नर्सले पनि उहाँले चाहिँ ल्याक्टेसन ब्रेस्ट फिडिङदेखि लिएर सबै कुरा सिकाउनु पनि हुन्छ होइन। यसरी नै हामीले अगाडि गरिरहेको छौँ।
त्यस्तो अघि हजुरले मेन्टल हेल्थको कुरा पनि जोड्नुभयो होइन। तपाईँले त्यस्तो काम गरिराख्दाखेरि प्रेग्नेन्सीमा अथवा आफ्टर डेलिभरी त्यस्तो मेन्टली डिस्टर्ब भएको त्यस्तो केही केसहरू भेट्नु भएको छ? हामी कति धेरै मेन्टल ट्रामामा हुन्छौँ नि त त्यो टाइममा होइन, मान्छेले चाहिँ यसलाई एकदम इजिली लिन्छ कि अब बच्चा जन्मेपछि यस्तै त हुने, प्रेग्नेन्सीमा यस्तै त हुने भन्ने हुन्छ। बच्चालाई र गर्भमा रहेको बच्चा नजन्मिँदै गर्भमा रहेको बच्चालाई चाहिँ प्रायोरिटीमा राख्ने, तर आमालाई चाहिँ उसको मेन्टल अवस्थाको बारेमा चाहिँ प्रायोरिटीमा राख्ने चलन छैन कि हाम्रो कन्ट्रीमा अझै पनि होइन। त्यस्तो केही भेटाउनु भएको छ त्यस्तो केसहरू जसले गर्दा उहाँलाई तपाईँको कार्यक्रम मार्फत तपाईँले चलाउनु भएको यो क्याम्पेन मार्फत चाहिँ हेल्प पुगेको छ?
हजुर, यस्तो एक्ज्याक्टली मलाई यो भएको भनेर चाहिँ कसैले भन्नुभएको चाहिँ छैन, तर आइम स्योर मदर भइसकेपछि कति धेरै हर्मोनल डिस्टर्बेन्सेस हुन्छ। म धेरै आमाहरूलाई देख्छु, मलाई यस्तो भएको थियो, मलाई यस्तो गाह्रो भएको थियो, तर उहाँलाई रियलमा के भएको थियो त मलाई भन्ने कुरा नै थाहा हुँदैन कि। मतलब यो चाहिँ एकदमै अनकमन कुरा जस्तो अहिले बल्ल बल्ल आइरहेको छ पोस्टमार्टम डिप्रेसन या पोस्टमार्टम ब्लुजको कुराहरू। सो यो कुरा पनि हामीले चाहिँ सबैभन्दा प्रायोरिटीमा राखेर आमा भइसकेपछि के हुनसक्छ त भनेर फादरलाई चाहिँ मेन थाहा हुनु पऱ्यो र केयर गिभरलाई थाहा हुनु पऱ्यो भनेर चाहिँ हामीले यो क्लास गरेको छौँ। र होपफुली हामीले फ्युचरमा चाहिँ अझै यो क्लासेस गर्दै गएपछि हामीले सोध्दै पनि जान सकिन्छ उहाँहरूलाई के भएको थियो भनेर। तर एकदम अनडायग्नोज हुने जस्तो लाग्यो मलाई चाहिँ धेरै, किनभने धेरैलाई थाहै हुँदैन। एकदम मलाई चाहिँ एकदम नराम्रो लागेको थियो, दुःख लागेको थियो, रुन्थेँ म, धेरै रुन्थेँ, यस्तो मात्रै
हुन्छ। हामीले पनि प्रजनन स्वास्थ्यको बारेमा काम गरिरहेछौँ होइन, यौन तथा प्रजनन स्वास्थ्य मानसिक स्वास्थ्यको बारेमा हामीले गरिरहेको काम बुझाउन पनि मान्छेलाई कति गाह्रो हुन्छ कि होइन। तपाईँले पनि भर्खरै सुरु गर्नुभएको छ, म यो काम गर्दैछु, यो कामले चाहिँ प्रेग्नेन्ट वुमनको लागि अनि आफ्टर डेलिभरीको टाइममा पनि यस्तो खालको हेल्प गर्छ भनेर बुझाउन, यसरी काम गर्न चाहिँ कतिको सहज रहेछ नेपालमा?
काम गर्न त केही पनि सहज छैन। अझै अब नट फर प्रफिट एनजिओ भन्ने बित्तिकै अलिकति अर्कै नै हजुरको छ। हामीले चाहिँ यो प्योरली मतलब हुन्छ नि भलिन्टियर गर्न खोजेको यो काम चाहिँ मलाई जस्तै गाह्रो हुँदाखेरि मेरो महिला दिदी बहिनीहरू अरू हुनुहुन्छ उहाँलाई चाहिँ गाह्रो नहोस्, मैले जस्तै गाह्रो चाहिँ उहाँलाई नहोस् भनेर काम गर्न जान मन लाग्यो। मैले काम गर्न जान पाउनु पर्यो, सजिलो हुनु पर्यो होइन। र उहाँको इच्छा के छ, काम गर्नु मन छ लामो टाइमसम्म गर्भमा गर्भवती हुँदा पनि भन्ने, त्यो गर्न पाउनु पर्यो, त्यसको लागि सोसाइटी सपोर्टिभ हुनु पर्यो होइन, त्यो भनेर नै गरेको। तर मतलब एकदम प्रिकन्सिभ नोसन जस्तै छ के अरे एनजिओको त धेरै फन्ड हुन्छ यस्तो हुन्छ भन्ने छ, त्यो चाहिँ हाम्रो कि त्यो बुझाउनलाई चाहिँ एकदमै गाह्रो। अनि त्यसपछि अर्को कुरा अब ब्याज त किन लाउनु पर्यो, यो ब्याज लाउ कसैले त मतलब लुकाउन खोज्छ नि, देखाउनै खोज्दैन नि भन्ने जस्तो पनि कन्सेप्ट पनि धेरैजनाले भन्नुभयो। नेपालमा त देखाउनै खोज्दैन भन्ने जस्तो पनि धेरैले भन्नुभयो। अनि यो कुरा पनि अलिकति च्यालेन्जिङ त छ हाम्रो अब यो सोसाइटल नर्मले गर्दाखेरि पनि होला, तर अब चाहिने एकदम मन लाग्ने अब म काम गर्न चाहन्छु तर भन्नेले चाहिँ आइम स्योर दाजुको धेरै युज गर्न सक्नुहुन्छ होला। एलजिबिटिक्यूआई प्लस कम्युनिटीलाई पनि हामीले इन्क्लुड गर्ने कोसिस गरेका छौँ होइन। जेन्डर धेरै थरीको हुनेछ, त्यो चाहिँ हामीले छुटाउनै नहुने विषय हो। त्यो चाहिँ हामीले अब यदि कोही हुनुहुन्छ जसलाई चाहिँ ब्याज चाहिएको छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र अर्को कुरा चाहिँ हजुर, हामीले यस्तै गरेर हामीले यो जुन चालक सहचालक हुनुहुन्छ उहाँहरूले पनि हामीले ट्रेनिङ दिइरहेका छौँ छौँ, गर्भवती महिलालाई चाहिँ सिट दिनुपर्छ, हजुरहरूले सपोर्ट गर्नुपर्छ, यदि उहाँले धेरै ब्याग बोकिराख्नु भएको छ भने उहाँलाई सपोर्ट गरिदिनु होला भनेर उहाँलाई एउटा ट्रेनिङ नै हामीले रन गर्छौँ ब्याग दिनुभन्दा अगाडि वडावडामा त्यहाँको बसेजहरूलाई। सो कुनै बसमा चाहिँ हजुरले हाम्रो आवाज सुरक्षा नेपालको स्टिकर देख्नु भएको छ या जिङ्गल बढिरहेको छ भने चाहिँ उहाँलाई चाहिँ सिट माग्नलाई चाहिँ नहिचकिचाउनु होला।
लास्टमा त्यो ब्याग चाहिँ फ्री अफ कस्ट हो कि पे गरेर लिनुपर्छ हामीले लिँदाखेरि?
हजुर, फ्री अफ कस्ट हो यो चाहिँ। अनि हजुरको हामीले चाहिँ पछि यो एउटा क्याम्प गरिसकेपछि चाहिँ त्यहाँ हजुरको हेल्थ पोस्ट हेल्थ केयर सेन्टर के छ, हजुरको नजिकै प्राइमेरी हेल्थ केयर सेन्टर छ कि के छ, त्यहाँ नै हामीले ब्याग त्यहाँ राखिदिएका हुन्छौँ। उहाँले नै हजुरलाई पर्व जाँच गर्ने बित्तिकै हजुरलाई चाहिँ यो ब्याग दिनुहुन्छ। अनि हजुर प्रेग्नेन्ट भइसकेपछि हजुरले इम्युनाइजेसन गर्न जाँदाखेरि पहिलो एएनसी भिजिट हजुरले जुन गर्नुहुन्छ बच्चालाई खोप लाउन जाँदा त्यतिखेर चाहिँ हजुरले त्यो ब्याज त्यहाँ फिर्ता दिनुपर्ने हुन्छ। अनि हजुरलाई धेरै धेरै थ्याङ्क यू अनि धन्यवाद, हजुरहरूले एकदमै राम्रो काम गरिराख्नु भएको छ, फेरि पनि अझै काम गर्ने मौका पाइन्छ सँगै भनेर चाहिँ म विश्वस्त छु। थ्याङ्क यू सो मच हजुरलाई, अनि करुणाजीलाई पनि धेरै धेरै थ्याङ्क यू।
थ्याङ्क यू सो मच मनोजित।
आमा सुरक्षा नेपाल भनेको के हो, यसले कसरी काम गर्दै आइराखेको छ र यसमा चाहिँ कसरी आमाहरू जोडिन सक्छन्, कसरी आमा र बच्चा दुवैको भविष्य चाहिँ सुरक्षित बनाउनको लागि आमा सुरक्षा नेपालले काम गरिराखेको छ भन्ने लगायतका विभिन्न जिज्ञासाहरूको जानकारी गराइदिनु भएकोमा आमा सुरक्षा नेपालकी मनु कार्कीलाई धेरै धेरै धन्यवाद, र यो कुराकानी हामीसम्म ल्याउनु भएकोमा सवितालाई पनि धेरै धेरै धन्यवाद। र आशा गर्छु आजको यो कुराकानी सुनिसकेपछि तपाईँले पनि धेरै कुराहरू आमा सुरक्षाको बारेमा जान्ने मौका पाउनुभयो होला। र यदि तपाईँलाई यसको बारेमा थप जान्न मन छ अथवा चाहिँ आजको पडकास्ट नै तपाईँलाई कस्तो लाग्यो हो भनेर हामीलाई सेयर गर्न मन छ भने हामीलाई मेल गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ gulabisambad@gmail.com gulabisambad@gmail.com तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रा विभिन्न सोसल मिडिया साइटहरूमा पनि तपाईँले हामीलाई गुलाबी सम्वाद नाम मार्फत खोजेर हामीसँग कनेक्ट हुन आफ्ना कुराहरू सेयर गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पडकास्ट सुन्नको लागि भने तपाईँले पडकास्टर भन्ने एपमा गएर गुलाबी सम्वाद सर्च गर्नुहोला। त्यसबाहेक चाहिँ हाम्रो पात्रो एपमा पनि तपाईँले गुलाबी सम्वाद सर्च गरेर हामीलाई सुन्न सक्नुहुनेछ। त्यसै गरी देशभरिका विभिन्न 48 रेडियो स्टेसनबाट पनि पडकास्ट सिरिज गुलाबी सम्वाद प्रसारण भइराखेको छ। आफूलाई पाएक पर्ने रेडियो स्टेसनबाट पडकास्ट सुन्न चाहिँ नबिर्सिनुहोला। त्यो बाहेक यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका विभिन्न भोगाईहरू हाम्रो वेबसाइट www.gulabisambad.com हामीले प्रकाशित गरेका छौँ। ती सामग्रीहरू पढ्नुहोला र आफ्ना पनि त्यस्तै विभिन्न भोगाईहरू छन् सेयर गर्न मन लागेको छ भने तपाईँले हामीलाई अघि भनेका ठेगानामा लेखेर वा रेकर्ड गरेर पठाउन सक्नुहुनेछ। हामी तपाईँको गोपनीयतालाई सुरक्षित राखेर ती सामग्रीहरू प्रकाशित गर्नेछौँ भन्दै अर्को हप्ता फेरि हामी नयाँ विषयवस्तुमा कुराकानी गर्न आउने नै छौँ। आजको लागि भने पडकास्ट सिरिज गुलाबी सम्वादको सेकेन्ड सिजनको 14 एपिसोडबाट करुणा बिदा माग्छु। नमस्ते, बाई बाई।